उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका 24 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा केही सातादेखि हामीले झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडाकी फूलको वाचन सुन्दै आएका छौं। 2037 असार 21 गते धनकुटाको कचिडे भन्ने ठाउँमा जन्मेकी झमकका 9 पुस्तकहरू प्रकाशित भइसकेका छन्। विभिन्न पुरस्कारबाट सम्मानित झमक खुट्टाकै भरमा आफ्ना विचारहरूलाई कलम मार्फत अभिव्यक्त गर्नुहुन्छ। प्रति मस्तिष्कीय पक्षघातसँग साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमले लेखेर साहित्यमा प्रसिद्ध हुनुले समालोचकहरूले विश्व प्रसिद्ध 11 स्रष्टाहरूसँग तुलना गरेका छन्। असामान्य शारीरिक अवस्थाका बावजूद यति सक्रिय रूपमा उहाँले लेख्नुभएका कृतिहरूबाट धेरै सबलाङ्गहरूले पनि पाठ सिक्न सक्छन्। झमक घिमिरेको निबन्ध जीवन काँडाकी फूलको तेस्रो श्रृंखला अब सुनौ अच्युत घिमिरेको आवाजमा।
समय बित्दै गयो, मलाई सधैँ बनाउन धामी झाँक्रीहरूले पटक्कै सकेनन्। मेरो उपचार डाक्टरसम्म पुगेछ तर डाक्टरले विज्ञानले पनि मेरो उपचार गर्न सकेन, फेल भयो। संसारमा केही यस्ता कुराहरूको उपचारै हुन सक्दैन र डाक्टर पनि हड्डीलुलो छ भन्ने आफसे आफ ठिक हुन्छ, भएन भने हुँदैन भन्ने बहाना बनाएर पन्छिएछन्। उसको क्षमताले त्यही देख्यो होला र त्यही भन्यो, यसमा दोष उसको पनि छैन। तर अहिले आएर मलाई एकजना विदेशी डाक्टरले जाँचेर भने शरीर सञ्चालन गर्ने दिमाग अवरुद्ध भएको छ, अर्थात् मस्तिष्क पक्षघात भएको छ, जसको उपचार यो संसारमा छैन। उनको नाम रुइस रहेछ। उनी कुन देशका नागरिक थिए मैले त्यो सोध्न भोलेँ, तर उनी बडो रमाइला मिजाजका मान्छे थिए। सन् 2004 विश्वेश्वर प्रसाद कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा काम गर्थे, उनीसँग मेरो त्यहीँ भेट भएको थियो। मेरो साथमा निकैजना साथीहरू पनि थिए। डाक्टरले हड्डीलुलो छ, यसको उपचार छैन भनेपछि बाबा आमा निराश भएर मेरो उपचार गर्ने काम छोडिदिए। मैले भने एक खालको बन्धनबाट मुक्ति पाएकी थिएँ, किनभने मलाई मन लागुन्जेल खोल्न पनि छुट थिएन। यसले खुट्टा मात्र चलाउँछ भनेर मजा लगाइदिन्थे, यसो गर्दा हात चलाउँछ कि भन्ने आशले पनि त्यसो गरिएको होला। तर त्यसले केही परिवर्तन ल्याएन। म टाउको निहुर्याएर दाँतले टोकेर मोजा दुलो पारेर औँला निकालेर मजाले खेलिहाल्थेँ। हजुरआमा जीवित छन्जेल त मैले त्यसो गरेको देखेमा गोद्नसम्म गोद्थिन्। जति गोदे पनि के गर्नु, मैले औँला निकालेर खेल्न छोडिनँ। त्यसो नगरेको भए अहिले मेरा कुनै अङ्ग सञ्चालनमा आउने थिएन। डाक्टर रुइस भन्छन् उनका खुट्टाका औँला कसरी चले जब दिमागै ड्यामेज भएको छ भन्ने प्रश्न मसँग गरे। म उनलाई हेरेर हाँसिरहे। अन्त्यमा उनले हाँस्दै टुटे फुटेको नेपालीमै बोले, मान्छे कस्तो कस्तो पनि हुँदो रहेछ, ब्रेन ड्यामेज भए पनि खुट्टा मजाले चलाएर लेखिरहेछ, भेरी गुड, मनोबल भएपछि जे पनि हुँदो रहेछ। तर उनलाई के थाहा मैले खुट्टाका औँला चलाउन कति संघर्ष गर्नु पर्यो। मोजा खप्न छोडेपछि मलाई जुत्ता लगाइदियो। सायद यो अन्तिम परीक्षा थियो, ज्यादै कठिन परीक्षा। जुत्ता लगाइदिएपछि खुट्टामा भएको अलिअलि बल पनि जुत्ताभित्र कैद हुन्थ्यो र म केही भरै पाउँदिन थिएँ। यति लड्थेँ कि दिनमा 10-15 पटक मेरो टाउको मरुन्जेल ठोकिन्थ्यो र पनि त्यो जुत्ता लगाइदिन छोडिदिएका होइनन्। कहिलेकाहीँ त लाग्ने गर्थ्यो, छि कस्तो जिन्दगी पाएछु मैले। एक्लै भएको बेला ढुङ्गा भएको ठाउँमा गएर बेसरी न्वारनदेखिको बल निकालेर त्यही ढुङ्गामा जुत्ता ठोकिदिन्थे, अथवा जुत्ता लगाइदिनेहरूसँगको रिस ढुङ्गामा जुत्ता बजारीतिर पोख्थे, ला म तिमीहरूको जुत्तालाई। जुत्ता ढुङ्गामा बजारिदिएपछि चोटै चोट लाग्थ्यो, जुत्ता फुकाल्न नसकेर म एक्लै बेसरी रुन्थे। त्यति बेलै थिए मेरा जिन्दगीका सबभन्दा काली लाग्दा दुःखद पलहरू जसलाई मैले भोगेँ। तर डाक्टरले त्यसो भनिदिएपछि म सधैँ हुने झिनो आश पनि मारेर मलाई बाबा आमाले फुक्का छोडिदिए। फुक्का नछोडिदिएसम्म न दिसा पिसाब भोक तिर्खा लागेको संकेत पनि ठ्याम्मै दिन सक्दिन थिएँ। दिसा पिसाब त कपडामै कतिपटक उम्कियोको उम्कियो, विशेष गरेर पिसाब त कतिपटक कपडामै फेरिन्थ्यो फेरिन्थ्यो, त्यो फोहोरले खटिरै खटिर आउँथ्यो। समय पनि कति निर्दयी थियो मेरो लागि। त्यसमाथि बाबाआमाले किन कपडामै फोहोर गरिस् भनेर पिट्नसम्म पिट्थे। उफ, यो पिटाई पनि कति कति खानुपर्ने लेखेको रहेछ मेरो भाग्यमा। म मनमनै मुरमुरिन्थे, खुट्टामा जुत्ता लगाइदिएका छौ अनि केले खोलेर गरौं त, यही यातना दिन मात्र जन्माएका हौ मलाई राक्षसहरू। यातनै यातनाभित्र बितेको थियो बाल्यकाल, भनौँ या बालापन भनौँ, खोइ के भनौँ। ममा पनि केटाकेटीमा हुने धेरै कुरा आएका थिए, तिनीहरूलाई निर्धक्क भोग्न पाइन, अनुभूति गर्न सकिनँ। मैले बालबालिकाहरूलाई जस्तो आफ्नो बालापन पनि रमाइलोसँग बितोस् भन्ने चाहना के मलाई थिएन होला र। धामी झाँकी डाक्टरहरू मेरो उपचारमा सफल हुन सकेनन्। उनीहरू सफल हुन नसक्नुको अर्थ थियो मलाई सारा बन्धनबाट मुक्ति मिल्नु। जब खुट्टाबाट जुत्ता हटाइदिएर स्वतन्त्र छोडियो तब मेरो मनले साँच्चै स्वतन्त्रताको अनुभूति गर्न थाल्यो। त्यो समय मलाई जे देखे पनि छुन खेलाउन समात्न मन लाग्थ्यो। यहाँसम्म कि फिज उठेको खकार पनि सुन्दर फूल देखेर छुन्थे। त्यो मैले छोएको वस्तु फूल नभएर खकारको फिज पो हुन्थ्यो। खुट्टाभरि खकारको फिज पो लाग्थ्यो। पानी मागौँ भने पिटाइ खाने डर। त्यसरी कहिल्यै मागिन र माटोमै दलिदिन्थे। त्यो खकारको फिज पनि कता कता पुग्थ्यो कता। मेरो आफ्नो खुट्टा सफा देख्थे र औधी रमाउँथे म। खोइ किन हो, त्यति बेलैदेखि समाजले बुझेको र मैले बुझेको सौन्दर्यमा एकदमै फरक थियो। समाजले मान्छेको सुन्दरतालाई बाहिरी सतही रूपमा मात्र हेरेर यो मान्छे त कति राम्रो, त्यो मान्छे त कति कुरूप भन्ने गर्थ्यो। तर मलाई कोही अनुहारले राम्रो र नराम्रो कहिले लागेन। म अलिअलि झल्याक झुलुक थाहा पाउँछु। हाम्रा घर नजिकै एकजना बुढा भएको घर थियो। तिनलाई लाटे सार्की भन्थे। तिनले मलाई अत्यन्तै माया गर्थे। उनले मलाई सानी मुखिनी भन्दै काखमा लिन्थे। म पनि उनको काखमा लुसुक्क जान्थे। ती बुढा मलाई सुन्दर लागे। जसले मलाई घृणा गरे ती बाहिरी स्वरूप जतिसुकै सुन्दर देखिए पनि मैले तिनलाई कहिले सुन्दर देखिनँ। मान्छे तर्क गर्छन् बाहिरी स्वरूप सुन्दर भएन भने भित्री सुन्दरताको मात्र के काम। मेरै घर नजिकै त्यस्तै चरित्रहीन एउटी आइमै छे। ऊ बाहिर झ्वाट्टा हेर्दा सुन्दर छे, जवान छे। उसलाई हेरेर म प्रश्न गर्छु, आखिर के हो सौन्दर्य? बाहिर झ्वाट्टा देखेको सुन्दरताको अर्थ लाउनेहरू चुपचाप लाग्छन् र टोलाइरहन्छन्। यिनीहरू पनि समाजका मान्छे नहुन्। यिनीहरूले पनि समाजले बुझेकै जस्तो त्यसको अर्थ लाउँछन्। हुन त प्रत्येक मान्छे आफ्ना विचारसँग बाँच्न स्वतन्त्र हुन्छ। त्यस्तै म पनि स्वतन्त्र छु। सायद समाज र त्यहाँका मान्छेहरूले बुझे देखेको सुन्दरताको मापदण्डभित्र म परिन होला। म दुर्बल शरीर लिएर जन्मेकी थिएँ। त्यसैले ममा आत्मा थिएन, चाहना भावना थिएन, मसँग कुनै सौन्दर्य पनि थिएन। मान्छेहरूले बाहिरबाट झ्वाट्टा हेर्दा मलाई अति नै कुरूप देख्थे होला, किनभने समाजले पटक पटक शरीर मात्र हेर्थ्यो, अर्थात हाड छाला मासु मात्र हेर्थ्यो। अनि मान्छेहरू पनि रूप रङ्ग बाहेक के हेरून्। उनीहरूको लागि यही कुरो अनमोल थियो, पर्याप्त थियो। हुन पनि हो, मान्छे भौतिक रूपमा सफल हुनुपर्छ, तर यहाँनिर अलिकति बङ्ग्याएर भन्दा भौतिक रूपले मात्र सफल भएर के पुग्थ्यो? मान्छे मानसिक रूपले मात्र सफल हुनुपर्छ। समाजले यो कुरालाई काट्न सक्छ। यो समाज र यसभित्रका मान्छेहरूलाई हाम्रो हाड छाला मासु भए पुग्थ्यो क्यारे, नपुग्ने भए किन ममाथि त्यस्तो व्यवहार गर्थ्यो होला र? एउटा उखानै छ, बलियाली निर्धारलाई सधैँ दबाउँछन्। यही उखान पृथ्वीका हरेक प्राणी जीव जन्तुमा लागू भएको छ। हामीले भौतिकवादी दृष्टिकोणबाट हेर्ने हो भने यो सृष्टिको चक्र यसै आधारमा घुमिरहेको छ, अनि हामी यही सृष्टिका मान्छे नामक प्राणी, हामीमा पनि यही सृष्टिको नियम लागू हुन्छ। त्यसैले त म जिन्दगीलाई बढी भावुक अर्थमा बुझ्दिनँ, किनभने भावुकतामा जिन्दगीको रथ हाँक्न सकिँदैन। तर मान्छे यस्तो यन्त्र जस्तो वस्तु पनि हुन सक्दैन, किनभने मान्छेसँग मन मुटु हृदय हुन्छ। उससँग अनुभूति संवेदना भावुकपन सबै थोक हुन्छ। एकजना लेखकले मसँग भनेका थिए, म वस्तुवादी मान्छे, म मान्छेको संवेदनशीलतालाई त्यति महत्व दिन्न। मैले उनलाई जवाफ फर्काइन, तर मनले सोच्यो यस्ता संवेदनविहीन मान्छे पनि यो संसारमा छन्, जसले मान्छेभित्रको संवेदनशीलतालाई पटक्कै महत्व दिँदैनन्। आफूलाई पूर्ण यान्त्रिक दुनियाँका प्राणी ठान्छन्। तर म त्यस्तो यान्त्रिक मान्छे होइन, जससँग मानवीय अनुभूति छैन, हृदय छैन, संवेदना भावुकता छैन, अह केही पनि छैन। जससँग मानवीय गुण मरिसकेको छ त्यो जिन्दगी बाँच्न चाहन्न। त्यसैले मसँग मान्छे हुनुको अर्थमा अनुभूति छ, संवेदना छ, त्यससँग एउटा कोमल मान्छेको मन छ र त जिन्दगी छ। मान्छे छ रहे नै त जिन्दगी सुन्दर छ। मान्छेहरूका व्यवहार र विचारहरू कस्ता छन् मान्छेसँग कोमल मन मस्तिष्क भएरै त्यसको अनुभूति गर्न सकिन्छ। हामी धर्म संस्कार रीतिरिवाज परम्पराका कुराहरू गर्छौं। यी कुराहरू मान्छेबाट जुनसुकै सम्प्रदायभित्र जन्मे पनि अछुत हुन सक्दैन। तर हाम्रा धर्म संस्कार संस्कृतिका कुरा के राम्रै मात्र छन्? म जन्मेको सम्प्रदायभित्र पनि ती राम्रा नराम्रा कुरा छन् जुन परम्परागत रूपमै समाजभित्र किटिएर बसेका छन्, जसलाई मान्छेहरूले आफ्नो व्यवहारमा मिसाएका छन्, थाहा नै नपाई घुसाएका छन्। त्यसैले त हाम्रा दिमागमा धेरै यस्ता कुरा थुप्रिएका छन् जुन कहिल्यै काम लाग्दैनन्। हाम्रो दिमागले त्यही संस्कारको व्यवहार गरिरहेको छ। हाम्रा धर्मशास्त्रहरूले मान्छेले कुनै पाप गरेको छ भने त्यसको दण्ड पछिल्लो जन्ममा भए पनि भोग्नुपर्छ भन्ने कुरो लेखिदिएका छन्। यसो भनेर हाम्रा धर्मशास्त्रहरूले मान्छेलाई कुकार्य गर्नबाट दिमागभरि सन्त्रास भरेर जो गए पनि यिनीहरूले हजारौं यस्ता मान्छेहरूप्रति अन्यायपूर्ण नीति लादेका छन् जो विकलाङ्ग रूपमा जन्मेका छन्। हाम्रा संस्कृतिमा यस्ता अन्यायपूर्ण परम्परा छन् जसले उपेक्षित वर्गप्रति कुनै सहानुभूति राख्दैनन्। यही संस्कार र संस्कृतिमा जन्मेहरू के कि म, जुन समाजको अलि उपेक्षित अपहेलित वर्गभित्रकी एउटी सदस्य, जुन वर्ग शताब्दीयौंदेखि उपेक्षित र अपहेलित छ, त्यसैभित्र एउटा दबिएको आवाज छ, त्यो आवाज बाहिर आउन सकेको छैन। त्यहाँ निश्वास चटपटी छ, आँसु दर्द पीड़ा छ, र पनि त्यहाँ जीवन छ, मान्छेको सास छ। मैले जिन्दगी अब तिनै आवाजविहीनहरूको आवाज, शब्दविहीनहरूको शब्द भनेर बाँच्नुपर्छ। संसारले व्यवस्था गरेका मान्छेहरूको लागि भए पनि बाँच्नुपर्छ। यही उत्साहले पनि जिन्दगीको यात्रा गरिरहेकी छु। यो यात्रा तयार गर्न निकै समय लाग्ला। अन्धविश्वास र रूढिवादीले ग्रस्त समाजभित्र मैले पीडामय जिन्दगी बाँचे पनि आफ्नै खालको संघर्ष थियो। अन्धविश्वास र रूढिवादका विरूद्धमा गरिएको यो संघर्षमा कुनै हतियार उठेन, कुनै विस्फोटक पदार्थ बोकेन, सानो मनले केवल आक्रोश र छटपटी मात्र बोक्यो। वैचारिक रूपमा आफ्नै खालको संघर्ष गर्दै आए। समयका पानाहरूमा मेरो जिन्दगी लेखियो कि लेखिएन, र मेरो जिन्दगीका पानाहरूमा जसरी लेखियो जुन एउटा तितो स्मृति भनेर बाँच्यो मन मस्तिष्कमा, तर कालान्तरमा त्यो संघर्ष एउटा प्राप्तिमा परिणत भयो। त्यो प्राप्ति साँच्चै सुन्दर छ। त्यो संघर्षले समाजलाई विकलांगहरूसँग पनि मान्छेको मन हुन्छ, चाहना हुन्छ, आफ्नै खालका सुन्दर सपनाहरू हुन्छन् भन्ने तथ्य उद्घाटित गर्यो। मैले आफू हुर्किएको संस्कार र संस्कृतिप्रति विद्रोह गरेर आफ्नै खालको संस्कार र संस्कृतिको निर्माण गर्न थालिसकेकी थिएँ। क्यार संस्कार र संस्कृतिको निर्माणको कुरा भनेको आफैमा जटिल कुरा हो। यही जटिल परिस्थिति बीच नै मेरो जिन्दगीले पनि फड्को मार्दै थियो। मैले सानैदेखि अष्टावक्रको बारेमा धेर थोर सुन्दै आएकी थिएँ। त्यो कथाले म थोर बहुत प्रभावित भएकी थिएँ। उनको जीवनलाई भौतिक रूपमा मात्र होइन, जीवनको भित्री सौन्दर्य पक्ष पनि हेर्नुपर्छ भन्ने दर्शन मलाई मनपर्दै आयो। पूर्वीय दर्शनमा उभ्याइएका कतिपय पात्रहरू यस्ता छन् जसले मान्छेलाई कुनै न कुनै रूपमा बाँच्न प्रेरित गरिरहेका हुन्छन्। त्यसो त म जीवनलाई अत्यन्तै माया गर्ने मान्छे, जीवनलाई भागेर होइन, जस्तो परिस्थिति आउँछ त्यससँग सामना गरेर बाँच्नुपर्छ भन्छु। पश्चिममा दर्शन पनि मलाई अत्यन्तै मनपर्छ भन्छु। त्यहाँ पनि जीवनका हरेक पक्ष सकारात्मक रूपले नै प्रस्तुत गरिएका हुन्छन्। अष्टावक्र पनि शारीरिक रूपमा अत्यन्तै कुरूप व्यक्ति थिए अरे, तर उनीलाई किन पुज्यो तत्कालीन समाजले? त्यो समाज पनि अष्टावक्रको शारीरिक रूप रंग देखेर नहाँसेको कहाँ हो र? बाहिरी आवरण सुन्दर देखिनेहरू मात्र मान्छे हुन्, अरू होइनन्। मान्छेको सुन्दरता बाहिरी रूपमा हुन्छ क्यारे। त्यसरी अहिले वर्षैपछि सुन्दरताको ताज फरिने होडमा कुद्छन् सुन्दरीहरू। उनीहरूको सुन्दरता वर्षैपछि बिलाउँछ, झर्छ, अन्त्यमा कामै नलाग्ने भएर र रद्दीको टोकरीमा हालिन्छ। यस्ता सुन्दरी भन्दा अष्टावक्र सुन्दर छन्। उनीसँग पनि जिन्दगीको सुन्दर पक्ष छ, जुन सुन्दर पक्ष सबै मान्छेलाई काम लाग्छ। मान्छे मान्छेको हाडछाला मात्र राम्रो देखेर उसको समग्रलाई अर्थ्याउने परम्परालाई अष्टावक्रले त्यति बेलै चुनौती दिएका थिए। हो, सांस्कृतिक रूपमा उभ्याइएका अष्टावक्र यस्ता पात्र हुन् जसले भौतिक रूपमा मात्र होइन आन्तरिक रूपमा पनि मान्छे सुन्दर हुनुपर्छ भन्ने कुरो सिकाएका थिए। त्यही दर्शन टेकेर त्यसैमा उभिएर खोज्दै जाँदा यस्ता पात्र पात्राहरू धेरै भेटिन्छन्, पाइन्छन्। त्यसो त अंग्रेजी साहित्यका शृङ्गारिक धारका कवि लर्ड वायरन पनि शारीरिक रूपमा अशक्त थिए। सुन्दर पक्ष उनीसँग पनि थियो। मलाई समाजका पात्र पात्राहरूलाई प्रश्न गर्न मन लाग्थ्यो, के म सुन्दर छैन? यी मौन प्रश्नहरू सधैँ निरुत्तरित भनेर रहिरहे। म तिनै प्रश्नको थुप्रोमा थियो बेकी पात्र जोसँग जिज्ञासा थियो। बाल मन मस्तिष्कभरि प्रश्नै प्रश्नको खात स्वाभाविक रूपमा थियो। मसँग पनि त्यही थियो, तर कहिले जवाफ नमिल्ने निरुत्तरित प्रश्नहरू थिए। बालापन त अरूकै लागि मात्र बनेको रहेछ क्यारे, मेरो लागि बनेकै थिएन बालापन। त्यसैले ममा चञ्चले चकचकै बालापन भोग्ने अधिकारी थिएन। चकचक त सबलाङ्गहरूले मात्र गर्न सुहाउँथ्यो, हामीले कहाँ गर्न सुहाउँछ र? हामी त समाजबाटै अपहरित वर्गका मान्छे हौं जसलाई सहानुभूति सद्भाव केही हुँदैन। आफूलाई पूर्ण ठान्नेहरूले पूर्वजन्मको पापको फल यस जन्ममा मिलेको भन्दै घृणा, अपमान, तिरस्कारका शब्दहरू खन्याउँछन् र जसमाथि घृणाका थुकहरू पर्छन्। म तिनै घृणाका थुकहरू थापेर जिन्दगीको सुन्दर चित्र कोर्दै थिएँ। जिन्दगीको सबैभन्दा राम्रो चित्र सायद त्यति बेलै कोरेकी थिएँ मैले। मेरा लागि सबैभन्दा प्यारा वस्तु ढुङ्गा र माटो थिए, जसलाई म धोको पुगुन्जेल खेलाउन सक्थेँ। बाबा आमाको लागि म बेकारकी सन्तान थिएँ। उनीहरूले मेरो हेरचाह गर्नु भनेको बेकारकै कुरा ठाने। त्यसैले म मन लागुन्जेल ढुङ्गा माटो खेलाउन पाउँथेँ। ढुङ्गाका टुक्रा बटुल्ने क्रममा म घरभन्दा अलिक पर पनि पुग्थेँ। खेल्दा खेल्दै कहिलेकाहीँ मान्छेको बिस्ता लुगाभरि लाग्थ्यो। मेरो लागि पानीको काम माटाले गर्थ्यो। पटक पटक टालेका लुगाहरूमा लागेको त्यो बिस्ता माटो दलेर पन्छाउँथेँ। अहिले सम्झिन्छु त्यो जीवन कस्तो नारकीय अवस्थाको थियो। बाबाले निलो रङका बोराका पाइजामाहरू मेरो लागि सिलाइदिन्थे, बलियो खप्छ भनेर। नयाँ खालका बोराका चिटिक्का परेका पाइजामा देखेर मन साह्रै रमाउँथ्यो। केटाकेटीको जात न, आफूलाई माया गरेर नयाँ पाइजामाहरू सिलाइदिँदा कसको मन खुसी नहोला र? आहा, म यो लाएपछि कति राम्री देखिने होला भनेर फुरुङ्ग हुन्थे। त्यो पाइजामा नयाँ हुन्छ, मैलो नहुन्छ, एक दुई दिन त निकै हुन्थ्यो। मैलो भएपछि मेरो तौलभन्दा गरम हुन्थ्यो। आमाले भ्याउँदा त सफा गरिदिन्थिन्, तर नभ्याएका बेला कसले सफा गरिदिने? धुवामा लटपटिँदा त्यो पाइजामा मैलले हेरिन सक्नुहुन्थ्यो। जाडाको याममा त्यो कहिल्यै तातिएन, गर्मीमा त्यसले पोलेर कति रुन्थे कति, यसरी रुन पनि कहाँ छुट्थ्यो र घामले कलिलो छालामाथि जति ताप र राप छोडे पनि त्यो पाइजामा मैले लाउनै पर्थ्यो। बाबाको इज्जत धान्नकै लागि भए पनि त्यो मैलै मैल थोत्रो टालेको वस्त्र लाउनै पर्थ्यो। सबैभन्दा पहिलो कुरो मैले आफ्नै लाज छोप्न पनि लाउनै पर्थ्यो। जब रात पर्दै जान्थ्यो म मनमा नै रमाउँथेँ, अब मैले लाज कसैको लागि छोप्नु पर्दैनथ्यो किनभने रातमा कसैले पनि लाज हुने अङ्ग देख्दैनथे र नाङ्गै बस्थेँ। यसरी नाङ्गै बस्दा मलाई हलुकापनको आवाज हुन्थ्यो। अरूलाई 3-4 वर्षको उमेरदेखि लाज शरमको चेत हुन्छ। बच्चाहरूले यो उमेरदेखि अरू मान्छेले देखेर दिसापिसाब गरेर नमान्ने गर्छन्, तर मेरो लागि लाज शरमका कुराहरू 10-11 वर्षसम्म लागू भएनन् किनभने मलाई त्यस बेलासम्म च्यातिएका फाटेका पाइजामाहरू लाउँदा कसैले पनि केही पनि भनेन, अर्थात् त्यो समयसम्म लाज शरमको चेतै थिएन। यो फाट्नु च्यातिनु र भुइँमा त्यो एउटै पाइजामा लाएर लगातार दिनदिनै घस्रिएपछि त्यो कतिन्जेल खपोस् र खप्दैन थियो। मलाई त्यति बेला एउटै धुन कसरी मेरो कलिलो छाला ढुङ्गाले भेट्दैन र घाउ हुँदैन भन्ने मात्र हुन्थ्यो। लाज नछोपिए पनि मलाई केही मतलब थिएन किनभने म अरू सन्तान जस्तो सग्लो थिइनँ, त्यसैले लाज अरूले जस्तो छोप्नु पर्दैनथ्यो, अरूको अगाडि शरम पनि मान्नु पर्दैनथ्यो। म नाङ्गै रहन मन पराउँथे, नाङ्गै खेल्न मन पराउँथे र नाङ्गै खेलेपछि मेरो पाइजामा कहिल्यै फाट्दैनथ्यो अनि बाबाआमाका तीता अपशब्दहरूमा माथि बर्सिने पनि त थिएनन् भन्ने लागिरहन्थ्यो। तर नलाएर पनि धेरै धरै थिएन, मैले बाबाआमाको लाज चोप्नु पर्थ्यो। अरूलाई मैले लुगा लगाएको कुरा अर्थात् शरीरमा लुगा भएको समाजका मान्छेहरूलाई देखाइदिनु पर्थ्यो। यो देखाउँदा देखाउँदै त्यो पाइजामा कति छिटो च्यातिन्थ्यो कति छिटो। बाबाले हप्ता दिन पछाडि नयाँ टालो खोजेर टालिदिन्थे, च्यातिएको पाइजामा पनि नयाँ सम्झेर फुरुङ्ग पर्दै लाउँथे। मेरो नयाँ टालेको पाइजामा 2-4 दिनपछि छिड परिहाल्थ्यो। बिचरा बाबाआमाले पनि के गरून्, उनीहरूले टालोमाथि टालो थपिदिनु मात्र जाने, त्यसभन्दा अर्को विकल्प पनि त खोजेनन्। मैले त्यही समयमा हुने र नहुने बीच खाडल देखेँ, पर्खाल देखेँ अनि थुप्रै असमानताका कुराहरू देखेँ। थपिएको टालोभित्र मैले आर्थिक खाडल मात्र देखिनँ, त्यसमाथि लामा लामा वर्गीय खाडल पनि देखेँ। बाबाआमाले लुगा यति छिटै च्यातिएको देखेर अपशब्दहरू प्रकट गर्थे, उनीहरूको आक्रोश र आवेगमा माथि नमिठो गरेर पोखिन्थ्यो। नहुनुको पीडा मैले यी आक्रोश र आवेगभित्र पनि देखेँ र मजाले भोगेँ। मेरा रहर लाग्दा बालापनहरू आँसु नै आँसुको दहमा चोबलिएर बितेँ, कहीँ कतै हाँसोको अलिकति टुक्रासम्म अनुभूति गर्न पाइनँ मैले। मेरो बालापन आँसु र डर त्रासभित्रै बित्यो। एकजना भरत अधिकारी नाम गरेका मित्रले मसँगको भेटमा भनेका थिए साहना प्रधानको सन्दर्भमा यसरी, बर्माको युद्धताका साहना प्रधानले 8 वटा फ्रक लाएर लासमाथिबाट ओढेर ज्यान जोगाएर नेपाल आएकी रे। साँच्चै उनको जीवनकथा सबैको लागि प्रेरक छ। मेरो मनले तर्कना गर्यो, साहनाको जीवनकथामा धेरै मानिसको लागि संघर्ष, त्याग, समर्पण, आँसु एक ठाउँमा छ, साह्रै प्रेरणादायी कथा पनि होला। तर उनी स्वस्थ थिइन् र पो भागेरै भए पनि आफ्नो ज्यान जोगाइन्। उनीसँग त 8-8 वटा फ्रक थिए र लाइन, तर नहुनेहरूले अशक्तहरूको व्यथा के छ त्यसको बारेमा अनुमान गरेको कसले छ? यहाँ तपाईँलाई साहना प्रधान र उनको संघर्षलाई मैले अर्को अर्थमा बुझ्न खोजेकी भन्ने नलागोस्। समयले गर्न लागेको संघर्षलाई उनले इमानदारीपूर्वक पूरा गरिन्, त्यो पाटो सबैको लागि प्रेरणादायी बन्यो। तिनीहरूको बीचमा साहनाको जिन्दगी कहाँ पर्छ, तर जुन जिन्दगीले 8 वटा फ्रक देखेकै छैन, जसले बाँच्ने चाहना हुँदाहुँदै पनि अकालमै मृत्युवरण गर्नुपर्छ, उनीहरूले अभावभन्दा केही भोगेकै छैनन्। त्यही वर्गभित्रकी एउटी पात्र म, जसले नटालेका लुगाहरू कमी लाउन पाउँथ्यो। उँभोका लागि लुगा पनि बाबाका थोत्रा पुराना भेस्टहरूले काम चलाउनु पर्थ्यो। जाडोको याममा पनि बाबाआमाका पुराना फाटा स्वेटरहरू लाउनु पर्थ्यो। आफ्नो त 1-2 जोरदेखि कहिले हुँदैन थियो लुगा। त्यो बेला बाबाआमाको थोत्रा स्वेटरहरू मलाई निकै न्याना लाग्थे, कट्टुसम्म लाउनु नपर्ने लामा लामा हुन्थे, कतिपटक त सु गरिन्थ्यो कतिपटक। कहिलेकाहीँ त पाइजामाको काम धरी बाबाको थोत्रा स्वेटरले गर्थे। बाउला बाउलामा खुट्टा घुसारेर म पाइजामाको रूपमा लाउँथे। त्यो समय म केही फोहोरी थिएँ, आमाले सफा गरेर पनि भ्याउँदिनथिन्, भ्याए पनि एकैछिनमा एकदमै फोहोरी हुन्थे, धुलो खेरेर शरीरभरि डल्थे। खोइ के गर्थे के? मेरा बाल्यकालका प्रिय खेलौना भनेका ढुङ्गा, माटो, अँगेरीका पातहरू थिए। जे होस्, अबोध हुनाले एक खालको आनन्द थियो।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूल सुनिरहेका छौ। केही बेरमा यसको बाँकी अंश वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाई अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मिचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम बर्दिवासको रेडियो दर्पण सिन्धुलीको रेडियो सहारा रामेछापको रेडियो तीनलाल दोलखाको कालिन्चोक एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी नुवाकोट एफएम फलेवासको रेडियो पर्वत पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम रूकुमको रेडियो सुस्ने कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडा कि फूल सुनिरहेका छौं। अब यसको बाँकी अंश सुनौ।
उमेर पनि बढ्दै गइरहेको थियो। अभिभावकहरूले निराश भएर फुक्का छोडिदिएका थिए मलाई। यही स्वतन्त्रतासँगै मैले बिस्तारै आफ्नै खालका विचार भावना आस्था र विश्वास बनाउने थिएँ। अर्थात् मेरो सानो मनले एउटा फरक बाटोको निर्माण गर्दै थियो। त्यही समयले मलाई आफ्नो छुट्टै अस्तित्वको निर्माण गर्न अप्रत्यक्ष रूपले अराउँदै थियो। अब मेरो सानो मनले सोच्न थालिसकेको थियो, सबै मान्छे भने म चाहिँ के म मान्छे होइन, सबै मान्छे भने किन अरू र ममा भेद। यी भेद संस्कृतिका पर्खालहरू भत्काएर समताको संस्कृति निर्माण गर्न चाहन्थ्यो। सानो मन भएको सानो मान्छे, सानो मान्छेलाई स्वतन्त्रता दिइयो भने उसले धेरै कुरा सोच्न सक्छ, गर्न सक्छ। त्यसैले मलाई पनि अभिभावकहरूले त्यस प्रकारको स्वतन्त्रता नदिएको भए जीवनका यति धेरै रङ छुन छाम्न अनुभूति गर्न सक्दिन थिए होला म। अहिले म आफ्ना छोराछोरीलाई अधीनमा राख्न चाहने अभिभावक देख्छु। यी अभिभावकको मायाको नाममा बन्धनमा राखेका निरीह बाल बालिकाहरूप्रति सहानुभूति जागेर आउँछ। यिनीहरूलाई स्वतन्त्रता दिँदा बिग्रिन्छन् रे। यी अभिभावकप्रति पनि मलाई दया लागेर आउँछ। उनीहरूको कमजोर मानसिकतालाई चिरफार गर्न र त्यसमा नयाँ चेतनाको बिउ छरिदिन मन लाग्थ्यो। त्यही भीड़मा उभिएर भन्न मन लाग्छ, बालापनमा सबैभन्दा बढी स्वतन्त्रता भोग्नेहरूमध्ये म पनि हुँ। शारीरिक अशक्तता लिन सक्नु त बेग्लै कुरा, तर अन्य सबै स्वतन्त्रता मलाई प्राप्त थियो किनभने म समाजको लागि बेकममा सदस्य जसलाई बेपरवाहसँग फालिएको थियो। मैले केही गर्दा पनि वास्ता गरिदिनथ्यो। यति मात्र गरिन्थ्यो कि बिहान बेलुकाको दुई छाक भात र जस्ता भए पनि लुगा दिइन्थ्यो, त्यसभन्दा पर वास्ता गरिएन। व्यवस्थासँगै फालिनु पनि मेरो लागि कुनै दुर्भाग्य थिएन, बरु दुर्भाग्यलाई सौभाग्यको रूपमा बदल्ने माध्यम भन्न पुग्यो। आखिर जिन्दगी मेरो थियो, अरू कसैको थिएन। यसलाई कसरी जिउने भन्ने निर्णय पनि स्वयंले बनाउँदै जानु पर्थ्यो। त्यसैले अभिभावकले जे गरे ठिक गरे। उनीहरूले काम नलाग्ने सन्तान सम्झेर फुक्का छोडिदिए पनि म न त उनीहरूको बेकममा सन्तान थिएँ, न त समाजकै बेकममा सदस्य। अनि त्यो फुक्कोपन मेरो एउटा सौभाग्य, समय आफ्नै गतिमा हुतिँदै थियो। अविरल अविरल त्यो समयको प्रभावसँगै उमेरले पनि आज भन्दै भोलि भन्दै फन्कलाउँदै थियो, अर्थात् छिप्पिँदै गइरहेको थियो। अब त म पनि 9-10 वर्षकी भइसकेकी थिएँ। क्यारे हाम्रो नयाँ घर भन्दै थियो, मन नयाँ घरमा बस्न पाउने आशामा फुरुङ्ग थियो। काम गर्न पाउने सिकर्मी डकर्मीहरू निकै छिल्लिएका थिए। हुन त उन्मुक्त वयस भरिएका त्यसमाथि मातेका तरुणी तन्नेरीहरू नछिल्लिएको पो छिल्लिन्छन् र वयसमा स्याल पनि गोर्ले हुन्छ भन्छन्। त्यसमाथि मान्छेको जात वयसमा स्याल भन्दा पनि अलि राम्रै हुन्छ। घरका ठूला मान्छे भएको बेला नछिल्ली पनि काम गर्थे र अरू बेला छिल्लिँदै काम गर्थे। हाम्रो पुरानो घर भत्काइसकेको थियो। हामी गोठमा बस्थ्यौं, त्यहीँ पकाउने खाने सुत्ने गर्थ्यौं। म त्यही गोठ वरिपरि खेल्थेँ दिनभरि। बाबा आमा आफ्ना आफ्ना काममा हिँडिहाल्थे, भाइ बहिनीहरू स्कूल गइहाल्थे, घरमा एक्लै हुन्थे म। सिकर्मी र डकर्मीहरू मलाई हेरेर भन्थे, बैंस भरिँदा यो केटी कस्ती हुन्थ्यो होला, यसको रूपरङ्ग कस्तो हुन्छ होला। अर्कोले थप्थ्यो, बाबा आमा हुन्जेल त यसलाई आनन्द छ। अर्कोले थप्थ्यो, के यार बैंस भरिँदा यो राम्रै हुन्छ। मैले त्यति बेलासम्म बैंस यौवनका कुरा ठ्याम्मै बुझेकी थिइनँ, तर म जस्ती भए पनि यिनीहरूलाई केको चासो मनमा नै लाग्थ्यो। बाबाले निला बोराका पाइजामाहरू सिलाइदिए पनि फाटेर जम्मै गुप्ताङ्ग देखिन्थ्यो। कहिलेकाहीँ तिनीहरू त्यसैलाई ताकि ताकि ससाना ढुङ्गाका टुक्रा या माटाका मसिना डल्लाले हान्थे। मेरो उनीहरूको जस्तो छिपिएको छाला थिएन। उनीहरूको पो ढुङ्गा माटो काठका काम गरेर बानी परिसकेका हुनाले उनीहरूलाई खासै असर पर्दैनथ्यो, तर मेरो कलिलो छालामा लाग्दा निकै दुख्थ्यो। ताकि ताकि हामीहरूलाई म पनि के कम जे भेट्थे त्यही खुट्टाले टिपेर हान्थेँ जटारो। तिरिमिरी झाँ देख्ने गरी सबै डकर्मी सेकर्मीहरू छिल्लिएका मात्र थिएनन्। बुढाखाडाहरूले भने मलाई माया गरेर जिस्काउँथे कुरी कुरी भनेर। मैले यसरी ताजन दिएपछि यसलाई चलाउनु नहुने पो रहेछ भन्दै दुई चारजनाले मलाई कहिले चलाएनन् पनि। बुढापाकाहरूले मेरो स्वभाव बुझेर होला। यो केटीलाई नचलाएसम्म यसले कसैलाई केही पनि गर्दिन, चलाएपछि यसले जे पायो त्यसैले दिन्छे दनक, यसलाई कसैले पनि नचलाउनु भनेर आदेश दिन्छे। तर छिलिएका केटाकेटीहरू के मान्थे र अह मानेनन्। स्वभाव अलिकति उदण्ड खालको बनाऊ कि खोइ के भनौ, अलिकति आक्रामक भइसकेको रहेछ कार्य मेरो। आफूले विनसित गोदाई खाइन्छ भने त्यो पीडकलाई अलिकति भए पनि चोट लाउनै पर्छ, पीडा दिनै पर्छ भन्ने लाग्थ्यो मलाई। जसले सानी कमजोर केटी ठान्थ्यो या जिस्काउँथ्यो भने त्यसलाई मैले जे भेटेँ त्यसैले हाने जटारो, लागोस् या नलागोस्। यो मेरो बाबाआमाले फुक्का छोडिदिएको एउटा परिणाम थियो। कसैलाई राम्रो नराम्रो जे लागे पनि अन्यायको विरोध गर्ने प्रवृत्तिको विकास हुँदै गएको रहेछ ममा। अन्याय अत्याचार सहने सीमा नागिसकेको रहेछ। आम मान्छेहरूको जस्तो ममा प्राकृतिक रूपमा नै गुप्ताङ्गहरू विकसित भएका थिए। त्यसलाई छोप्न नसक्नु स्वयंको कमजोरी थियो या छोपिदिन नसक्नु कमजोरी र बाध्यता खोइ के थियो कुन्नी। जसको जे भए पनि मेरो गुप्ताङ्गले कसलाई के गरेको थियो र त्यसमाथि बारम्बार अनायास प्रहार गर्थे यी मान्छेहरू। उनीहरूले जसलाई हानेर कुन खालको आनन्द प्राप्त गर्थे सानो मन मस्तिष्कले कहिले पनि त्यो कुरा बुझेन, तर दुखाइको सहज रूपमा अनुभूति गर्यो। अनि मान्छेका दुष्ट चरित्र भने थोरै रूपमा भए पनि बुझ्यो। मैले अगाडि नै भनिसकेको छु मलाई 10-11 वर्षको उमेर हुँदासम्म लाज शरम के हो थाहै थिएन। अहिले पनि मलाई अरूलाई जस्तो लाज शरम लाग्दैन। यो कारणले पनि मेरा सम्पूर्ण लुगा कपडाहरू अरूले नै लगाइदिनु फुकालिदिनु पर्ने र नुहाइदिनु पर्ने भएको हुनाले लाज शरम मानेर साध्य पनि छैन। त्यो गरिदिने आमा बहिनीहरू जो कोही मान्छेलाई साह्रै कष्ट हुन्छ। मेरो शरीरका कुनै पनि अङ्ग आफ्नो अधीनमा नरहने र आफूले यसो गर्छु त्यसो गर्छु भन्दा आफ्नो अङ्ग आफ्नो खुसीमा चलाउन सक्दिन। सन्तुलनमा नरहेका अङ्गहरू सम्हालेर मलाई लुगा कपडा लगाइदिनु फुकालिदिनु उनीहरूलाई पनि कहाँ सजिलो छ र उनीहरू बेला बेला जङ्गिन्छन्। उनीहरूको मर्म मैले बुझेर अलिकति सजिलो पारिदियोस् भन्ने लाग्दो हो, तर के गर्ने त्यो मर्म बुझेर पनि म आफ्ना अङ्गहरू सन्तुलनमा राख्न सक्दिन। नेपाली समाजमा केटीहरूको यो उमेरसम्म गुप्ताङ्ग छोपेनन् भने अथवा लाज शरमको कुराप्रति चासो देखाएनन् भने उनीहरूलाई यो आइमाईको जात सानैदेखि उत्ताउलो हुन्छ, छिल्लिने जात हो आदि कुरा काटिन्छ। तर म प्रति त्यसो गरिएन, किनभने मेरो गुप्ताङ्ग छोपिए नछोपिए पनि फरक पर्दैन थियो। मैले आफ्नो यौनाङ्गलाई प्राकृतिक रूपमा के कति बुझ्न सकेँ कि सकिनँ त्यो त थाहा छैन, तर नाङ्गै घस्लिँदा ढुङ्गाका चुच्चा र भुइँमा उम्रिएका काँडा छेस्काहरू कोतरेर रक्ताम्य हुन्थ्यो। कालो झार र तितेपाती चुडेर त्यसलाई माडेर झोल औषधिको रूपमा लाउँथे। पोलेर क्या खपिन सक्नुहुन्थ्यो, कालो झार र तितेपाती त्यति बेला घर वरपर झ्याप्पै पलाउँथ्यो। हामी केटाकेटी छँदा त्यसैका पात चुनेर खेल्थ्यौं, तितेपाती काटेर घरगोठका नमुना बनाएर त्यसलाई आफ्नो घरगोठ सम्झेर खेल्थ्यौं। रमाइलो थियो जिन्दगी, तर त्यो जिन्दगीमा पनि सुखद पक्ष मात्र कहाँ थियो र पाइजामा फाटेर कति पटक गुप्ताङ्ग छेस्काहरूले घोचेर नराम्ररी घाउहरू बनाउँदा म धेरै पटक रोएकी छु। बाल सुलभ चरित्रका कारण यी सारा कुराबीच पनि मजाले रमाएकी छु। म यस्तै नियति परिनियतिका घटना परिघटना भोग्दै थिएँ। त्यस बेलादेखि मलाई अलिकति लाज शरमको कुरो बोध भयो, अलिकति ज्ञात भयो। बाबाआमाको पनि जसरी भए पनि गुप्ताङ्ग छोपिदिने ध्याउन रह्यो। अब भने मेरो गुप्ताङ्ग कसैले ढुङ्गा हानेर मजा लिने वस्तु कहिल्यै बनेन। समाजको अगाडि मलाई दृष्टिकोणमा ठ्यामै परिवर्तन नआए तापनि मान्छेहरूमा केही फरक पनि देखा परेको थियो। यो मान्छेको व्यवहार अलिकति राम्रो पाउँदा पनि आनन्दगरले फुरुङ्ग हुन्थ्यो। उमेरसँगै चेतनाका बोटहरू पनि अझै चाङ्गिँदै गइरहे चाङ्गिँदै गइरहे। त्यति बेला त हाम्रो नयाँ घर पनि बनिसकेको थियो। हामी नयाँ घरमा बस्न थालिसकेका थियौँ। हाम्रो नयाँ घर पहिलाको भन्दा ठूलो झ्यालै झ्याल ढोकै ढोका भएको दरबार जस्तो लाग्थ्यो। यस्तो घरमा बस्न पाएकामा मन साह्रै रमाएको थियो। हामी पनि ससानै हुनाले कोठामा पकाउने खाने र एउटा कोठामा सुत्ने अरू घर सिँगै खाली थियो। भाडामा बस्ने मान्छेहरू पनि हाम्रा घरमा बस्न थालेका थिए। समयको त्यही अन्तरालसँगै एउटा चरणको अभ्यास गरिरहेकी थिएँ। म पूरा अक्षर लेख्न पढ्न जान्ने बनिसकेकी थिएँ, तर मैले अझै कापी कलम पाएकी थिइनँ। मनमा लाग्न थालिसकेको थियो मैले पनि अरूले जस्तै कलम कापी पाए कस्तो हुन्थ्यो होला, यी मैले जानेका अक्षरहरू राम्ररी लेख्न पाए कस्तो खासा हुन्थ्यो। मन थाम्न नसकेर एक दिन बाबासँग भुइँमा लेखेर कापी कलम मागे, तर बाबालाई मैले कापी कलम माग्नु भनेको अति अनावश्यक कुरो लाग्यो। मलाई खुसी भएर प्रोत्साहन गर्नुको साटो उनी यति क्रूर बने कि बाबाले त ममाथि लौरो पो बर्साए। त्यसको मार कलिलो शरीरलाई भन्दा कलिलो मन मस्तिष्कलाई ज्यादा पर्यो। कलिलो मन त्यस दिन साह्रै दुख्यो। त्यो दुखाई सायद शरीरले त्यति महसुस गरेन, कोमल हृदयले त्यसको महसुस गर्यो। त्यो आँखाबाट आँसुको रूपमा बाहिर निस्केर बिर्सियो। त्यस दिन त्यस रात आँसुको वर्षा झरी रोकिँदै रोकिएन, अर्थात् मेरो रुवाई रोकिएन। यी बुढाको मन पत्थरको थियो। यी बुढाले यसभन्दा अगाडि अगाडि पनि मैले कापी कलम माग्दा ठ्यामै वास्ता गरेनन्, हप्काएर दिँदै दिएनन्। त्यस दिन पनि म धेरै बेर हुँदा उनलाई झर्को लागेछ क्यारे, आफ्नो जोइला आदेश दिए, यो सापेर हुन्छ यसलाई झटारो फालिदिए। त्यस्ता व्यवहारका क्रूरता पाखण्डताहरू मैले भोग्नु भगे। स्वयं आफ्ना भनिनेहरूको लागि पनि यस्तो दयाको पात्र भए म, जसले बिहान बेलुकाको भात सितैमा खाइदिन्थ्यो, जसले जस्ता भए पनि एक सरो लुगा लगाइदिन्थ्यो। न गरी खानु न मरिजानुको जिन्दगी बाँचे हुन पनि हो, म मान्छेको जिन्दगी पाएर पनि न त गरेर खान सक्थे न त मरेर जान सक्थे। मलाई गाली गर्दा यसै भन्थे आफन्तहरू, बारम्बार ममा त्यस्तै शब्दहरू भमन हुन्थे। जे जस्ता शब्दहरू भए पनि मैले सजिलै निलेरै बाँचे। भन्छन् मान्छेलाई बरु एक दुई लौरो हानेको चोट निको हुन्छ, शब्दले हानेको र त्यसले पारेको गाउँ जिन्दगीभरि बल्झिरहन्छ। आखिर त्यस्तै हुँदो रहेछ। बाबासँग कलम कापी माग्दाको त्यो दिन सम्झिँदा अहिले पनि हृदयको एउटा पाटो कता कता दुख्छ, पीड़ा हुन्छ र त्यो मान्छेको क्रूर व्यवहारप्रति आक्रोश जाग्छ। किनभने त्यस दिन मैले कति उत्साहित बनेर मागेकी थिएँ कापी कलम, तर त्यो उत्साह उमङ्गमाथि बाबाले निर्दय पाराले दमन गर्न खोजेका थिए। अर्थात् उनले ममाथि लौरो बर्साएर ठूलै काम गरे भनी ठाले होलान्, तर उनले केही ठूलो काम गरेका थिएनन्। उही बलेको आगोमा घिउ थप्ने काम मात्र गरे। ममा उम्रिँदै गएको चेतनालाई न त उनले विनसित एउटी अबोध बालिकामाथि निर्ममतापूर्वक लौरो बर्साएर मार्न सके, न त अरू कसैले छेकबार लाएर त्यो बढ्न खोज छोड्यो। आमाले त्यस दिन कुन दयाले हो कुन्नी मलाई एउटा नयाँ कापी र कलम ल्याएर दिइन्। जिन्दगीमा पहिलोपटक नयाँ कलम त्यसै दिन पाएकी थिएँ मैले, तर म यो हर्षमा पनि रमाउन पटक्कै सकिनँ। बरु आँखाबाट आँसु बर्सिरह्यो, थोपा थोपा तप्प तप्प तप्प। म भन्दा कान्छी बहिनी मिनाले आफ्ना मसिना हात काउनाले मुसार्दै नरौ बाबा नरौ भन्दै आँसु पुछिदिएकी थिए। मलाई बहिनीहरूले माया गरेर बोलाउँदा बाबा भन्छन्। उसका मसिना हातभरि मेरो आँसु लागेछ क्यारे। उसले आफ्नो सानो फ्रकमा पुछी। मिनाले हुन त यसअघि पनि आफ्ना कापीका खाली पानाहरू च्यातेर दिन्थे, आफ्ना कलमहरूले लेख्न दिन्थे, आफ्ना किताबहरू हेर्न पढ्न दिन्थे। पहिला पहिला जस्तो बाबा आमालाई पोल लगाइदिएर गोदाई कहिले खुवाइन। सायद उसको पनि अलिकति चेतना पलाइसकेको रहेछ। कुनै कुराले म रुन्थे, ऊ नजिकै आएर अँध्यारो मुख लाएर बस्थे। ऊ स्कूलको पुस्तकालयबाट विभिन्न खालका बाल पुस्तकहरू मेरै लागि भनेर ल्याइदिन्थे। यी पुस्तकहरू धेरै विषयका थिए, ती जम्मै मजाले पढे मैले। मलाई कथा कविताहरू बढी मनपर्थ्यो। आफूलाई मनपरेका कथा कविताहरू कापीमा सारेर राख्थे। कतिपय किताबका अरू ज्ञान विज्ञानका कुरा पनि टिप्थे। पाठकलाई थाहा भइसकेको छ मैले अक्षरबाट शब्द र शब्दबाट वाक्य बनाउन जानेको कुरा। यहाँ म कलम कापी पाएपछि मैले कस्तोसँग रमाएर त्यहाँ अक्षर शब्द वाक्य लेखेँ, किताबहरू कसरी पढ्न जाने त्यो बताउन चाहन्छु। मैले भनिसकेँ कलम कापी पाएको त्यो दिन म रमाउन सकिनँ, तर भोलिपल्ट मैले अघिल्लो दिनको सारा कुरा बिर्सेँ। बिर्सनु पनि पर्थ्यो, किनभने तितो कुरालाई सम्झेर त्यसप्रति मन दुखाएर मात्र मेरो यात्रा अगाडि बढ्न सक्दैन थियो। बिहानको कलिलो घामले मेरो शरीरभरि न्यानो स्पर्श गरे चाहिँ ममा दमन गर्न खोजेका ती बाल उत्साह उमङ्गका बोटहरू नयाँ जरा हालेर तङ्ग्रिए। भोलिपल्ट मैले अगाडि सेतो कापीका सेता पानाहरू पल्टिरहेका त्यही नजिकै कलम लडिरहेको देखेँ। त्यसले मलाई उठाएर यी सेता पानाहरूमाथि मसी भर या अक्षरहरूले भर भने जस्तो लाग्यो। नभन्दै मैले लडिरहेको कलम उठाएर ती सेता कागतका पानाहरूमाथि कुदाएँ। पहिलोपटक डर त्रासबाट मुक्त भएर अक्षर शब्द वाक्य अझ भनौँ किताबका अनुच्छेदहरू लेख्न सार्न पाउँदाको त्यो खुसी म कसरी व्यक्त गरौं तपाईँ आफै महसुस गर्न सक्नुहुन्छ। यही प्राप्तिको लागि धेरै यति धेरै पीड़ा भोगेकी केटीले आफूले चाहेको कुरो पाउँदा कति धेरै प्रसन्न भयो होला। शब्द र वाक्य बनाउन जानिसकेकी मैले किताबको अक्षरहरू पनि पढ्न लेख्न जान्नु कुनै अनौठो कुरो थिएन। म भन्दै थिएँ मेरी बहिनी मिनाले मलाई यति धेरै माया गरी जुन सायद बिरलै दिदी बहिनीहरूले गर्छन्। उसले प्रत्येक दिन स्कूलबाट घर फर्किँदा मेरो लागि नयाँ पुस्तकहरू लिएर नआएको दिन हुँदैन थियो। म एक्लै भएको बेला तिनैलाई साथी बनाएर समय बिताउँथेँ। ती पुस्तकहरू एक एक गर्दै पढेँ। अब म किताबहरू पढ्न जान्ने भएँ। ती किताबहरूमा मलाई साहित्य विज्ञान र सामाजिक विषयका बढी मनपर्थे। त्यति बेला मैले मान्छेलाई कसरी दया प्रेम करूणा र क्षमा देखाउनु पर्दो रहेछ, कसरी व्यवहार गर्नुपर्दो रहेछ, कसरी मान्छेलाई सहयोग गर्नुपर्दो रहेछ भन्ने मानव स्वभावको कुरा अलिकति भए पनि चाल पाएँ। ती पुस्तकहरूबाट मैले अलिकति अक्षरकै माध्यमले भए पनि मानव दुनियाँलाई बुझेँ। किताबका कथा कविताहरूमा चित्रण गरिएका पात्र पात्राहरूलाई पढ्दा मनमा कुनै पात्र पात्रप्रति करूणा दया माया कुनै पात्र पात्रप्रति घृणा जाग्थ्यो, तिनीहरूप्रति रिस उठ्थ्यो। ती पात्र पात्राहरूलाई पढ्दा म पनि त्यसै सुखी दयालु परिश्रमी हुनु पाए कस्तो जाति हुन्थ्यो भन्ने लाग्थ्यो। एक्लै भएको बेला ती पात्र पात्राहरूको ठाउँमा आफूलाई राखेर हेर्थे। कहिले राजकुमार हुन्थे, कहिले स्वर्गकी परी हुन्थे, कहिले राजकुमार दिक्पाल, कहिले स्वर्गकी परी हुन्थे, कहिले राजकुमारी सुनकेश्रा हुन्थे। त्यो सपनाको संसार साँच्चै सुन्दर थियो। म यथार्थ संसारमा भन्दा रंगीन संसारमा रमाउँथे। घरमा भएका पत्र पत्रिकाहरू पनि बाबाका आँखा छली छली हेर्थे र पढ्थे। कहिलेकाहीँ बाबाले रामायणका श्लोक भाका हालिहाली पढ्थे, गाउँथे, म छेउमा गएर सुन्थे र मनमा लाग्थ्यो यो रामायण भन्ने किताब पढ्न पाए जान्ने भए म कत्रो मान्छे हुन्थे होला। तर उनले छुन पनि दिँदैनथे, बुढाले लुकाएर कहाँ राख्थे कहाँ। खोजी कार्य हुन थाल्यो। यी बुढाले कता राख्छन् नभन्दै ओछ्यानमुनि भेटाएँ। त्यसै दिन मैले सबैले पढेको रामायण किताब पहिलोपटक छोएर पढेँ। त्यो किताबका पानाहरूमा देवता भनिएका पात्र पात्राहरूका निकै आकर्षक वा चित्रहरू रहेछन्। त्यो किताबमा पनि अरू किताबहरूको जस्तै अक्षर रहेछन्। मजाले पढ्न जान्ने हाम्रो बाबाले पढेको रामायण मैले पनि पढेँ। मलाई रामायणमा फरक अक्षर हुन्छन् भन्ने लागेको थियो, तर रामायण पल्टाएर हेरेपछि त्यो भ्रम स्वत हट्यो र आफूलाई निकै ठूली मान्छे भएको अनुभूति गरेँ। ती सङ्घर्षका दिनलाई सम्झेँ, त्यसै आह्लादित बने। नेपाली साहित्यका आदिकवि भानुभक्तको आफैले नजिकैबाट पढ्न र उनको रामायणलाई छुन पाएकी थिए। देवता भनिएका राम, राक्षस भनिएका रावण नामक दुई पात्रहरूलाई नजिकैबाट बुझे। त्यति बेला मेरो सानो बाल मस्तिष्कले रामलाई असल ठान्यो, रावणलाई खराब। खोइ किन यस्तो दृष्टिकोण राखेँ मैले, म अहिले भन्न सक्दिनँ। तर अन्त्यमा रामले आफ्नी श्रीमतीको सतीत्वमाथि अविश्वास गरेर त्यो अपमानले सीता धरतीमै विलय भएको प्रसंगले मलाई साह्रै मर्माहत बनायो। अन्त्यमा रामलाई पनि सज्जन ठानिन मैले। पहिला पहिला बाबा म प्रति त्यति सकारात्मक थिएनन्, बुढा म प्रति किन आक्रामक थिए त्यो मैले कहिल्यै बुझिनँ। अब त बिस्तारै सकारात्मक हुँदै गएका थिए। उनले मलाई नयाँ कलम कापी नदिए पनि उनले काम चलाएर उभिएका खाली कागजका पानाहरू र थोत्रा कलमहरू दिन थालेका थिए। समयले ढुङ्गा त पगाल्छ भने मेरा बाबा त मान्छे, उनको मन ढुङ्गाले बनेको थिएन। समयसँगै क्रमशः पग्रिँदै गए। कहिलेकाहीँ अफिसमा काम नलाग्ने प्याडहरू ल्याएर दिन्थे। मलाई त्यही भए पनि अभ्यास गर्न काम लागिहाल्थ्यो, फुरुङ्ग हुन्थे। उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै अबोधपन सकिएको थिएन। चेतनाका अङ्कुरहरू अलिअलि टुसाउन थाले पनि ती पूर्ण वयस्क हुन अझै धेरै समय लाग्थ्यो। त्यति बेला हाम्रो घर वरिपरि नजिक पानीको स्रोत थिएन, निकै बडा एउटा कुवा थियो। त्यहीँबाट बोकेर आमाहरूले ल्याउँथे पानी, म भने घरमा काम चलाइसकेको फोहोर पानी खेल्थेँ। कहिलेकाहीँ आमाले माया गरेर अलिकति सफा पानी खेल्न दिन्थिन्। पानी पाएर खुसीले सानो चुलो बनाउँथे, बाँसका मसिना सिन्काहरू गाडेर फालेका प्लास्टिकको छानो लाएर गोठ पनि बनाउँथे। अलि पर घिस्रिँदै बारीका कान्लामा पुगेर कचिया दुईटा खुट्टाले समातेर टुप्पाले खोतलेर ससाना चारकुना भएका खोपाहरू बनाउँथे। मैलो फोहोर पानीले भए पनि माटो मुछेर माटाका भाँडाहरू बनाउँथे र तिनलाई त्यही खोपामा राख्थे। पानी परे पनि हत्तपत्त भिज्दैनथे मेरा भाँडाहरू। चुलो पनि सानो गोठमा हुन्थ्यो, त्यो पनि भिजेको हुँदैनथ्यो, सुरक्षित हुन्थ्यो। र म भोलिपल्ट पनि आनन्दले खेल्थेँ। मैले त्यही कचियाको टुप्पाले भुइँ खनेर डन्डीबियो खेल्ने दुलो बनाउँथे। त्यसैले रेटेर डन्डीबियो बनाएर बसी बसी बियोलाई उफारेर खुट्टाले भए पनि डन्डीले हानेर गजबले खेल्थे। एक्लै डन्डीबियो, गुच्चा र खोपी पनि खुट्टाले नै हानेर खेल्थे। पाठकहरूको मनमा प्रश्न उब्जियो होला, के यो सम्भव छ? सम्भव छ, तपाईँको हात जति क्रियाशील हुन्छ मेरो खुट्टा पनि त्यति नै क्रियाशील हुन्छन् भने कल्पना गर्नुहोस् सम्भव छ कि छैन। मलाई याद छ यो केटीले त छोरा मान्छेले खेल्ने खेलहरू खेल्दैछ, यो कलियुगमा के देख्नु परेको भन्दै हाम्रो घरको बाटो खरको भारी बोकेर उकालो लाग्थे। मैले बच्चापनमै गोठ बनाउने, खोपा बनाउने, गुच्चा, डन्डीबियो, खोपी खेल्ने जस्ता खेलहरू केटाहरूले मात्र खेल्नुपर्छ भन्ने मान्यता बोकेकाहरूको मानसिकता विरूद्ध पाइलाहरू चालिसकेकी रहेछु। त्यति बेला मैले पुतली बनाउने, चुलो बनाउने पनि नखेलेकी होइन। तर बालापनमा मान्छेले जति बढी स्वतन्त्रता पायो त्यहाँ यो समाजको केटाले यस्तो खेल्नुपर्छ, केटीले उस्तो खेल्नुपर्छ भन्ने मान्यताका पर्खालहरू भत्किएर नवीन खालका समताका मान्यता आफै निर्माण हुन जान्छन्। देख्नेहरूमध्ये कोही खर्का भारी विचार मैले खेलेको रमिता हेर्थे। कसैले त मुख चोचो गर्दै कठैभरि साथी कोही नभए पनि खेलिरहँदी रहेछ भन्थे। खर र दाउराका भारी बोकेर उकालो लाग्ने ती भरिया को हुन् अहिले मलाई थाहा छैन, तर उनीहरूले भारी बिसाएर वा भारीसँग निकै बेर ठिङ्ग उभिएर हेर्ने वस्तुमै थिए। निकै बेर उभिएर एकचोटले हेरिसकेपछि चोचो गर्दै अघिल्लो जन्मको कर्मको फल भन्दै लस्करै उकालो लाग्थे। बालमन मस्तिष्कभरि यो अघिल्लो जन्मको फल भनेको के होला भन्ने प्रश्न उठिरहन्थ्यो। बाबाले एउटा राजाको कथा भनेका थिए, जुन कथामा राजाका तीनवटी रानीमध्ये माइली रानीलाई खुलामा लगेर काटेर भोग दिएपछि त्यस देशमा सहकाल लागेको थियो। काटिएकी रानी हरियो चरो भएर भुर्र उडेकी थिइन्। ती पात्रले बालमन मस्तिष्कभरि प्रभाव जमाइन्। अघिल्लो जन्ममा मान्छे थिइन्, पछिल्लो जन्ममा हरियो चरो भएर भुर्र उडिन्। हाम्रा कथ्य पौराणिक साहित्यमा यस्ता पात्र पात्राहरूले एकछत्र प्रभाव जमाएका छन् जसले जन्म जन्मान्तरको जिन्दगी पाउँछन् र कुनै न कुनै रूपमा दीर्घकालसम्म जीवित हुन्छन् भन्ने त्यसभित्र एउटा भ्रम छरिएको हुन्छ, जुन भ्रम जन्म जन्मान्तरको हो। एक जन्मका पापहरूको कर्मका फलहरू अर्को जन्ममा दिन्छन् भगवानले भन्ने मान्छेको परम्परागत विश्वास छ र म पनि त्यही विश्वासको पर्खालभित्रकी मान्छे जसलाई भत्काउन एकैचोटि असम्भव थियो तर मलाई कहिलेकाहीँ भगवान भन्ने वस्तुसँग साह्रो रिस उठ्थ्यो किनभने मैले भगवानलाई आपद विपदमा जति पुकारे पनि त्यो भगवान भन्ने जन्तु कहिले मेरा सामु उपस्थित भएर मलाई तथास्तु भनेर आशीर्वाद दिएन त्यसैले मैले आफैले भगवान मानेर विभिन्न खालका झारपातका फूलहरू र माटाले पूजेका भगवानहरूलाई धेरै पटक फालिदिएको छु र कानलाका भित्ता खोपेर बनाएको भगवानको मन्दिरलाई धेरै पटक भत्काइदिएको छु भाइ बहिनीहरू भएको बेलामा उनीहरूसँगै खेल्थे उनीहरू नभएको बेलामा एक्लै पर्थे उनीहरू ठूला मान्छे हुन् भन्दै स्कूल जान्थे म त घरमा बस्ने मान्छे सानै मान्छे भए पनि मलाई स्कूल जान मन लाग्थ्यो तर मसँग स्कूलसम्म हिँडेर पुग्ने बरगत खुट्टामा थिएन म घिस्टिएर अलि परसम्म कहिल्यै पुगिनँ अर्थात् स्कूलमा कहिले पनि पुग्न सकिनँ भगवानले यस्तै बनाएको थियो मलाई सबै देख्ने मान्छेहरू यसै भन्थे त्यो भगवान भन्ने वस्तु कस्तो होला भन्ने प्रश्न उठिरह्यो मनमा मैले भगवानका कथाहरू राम कृष्ण शिव पार्वती दुर्गा राक्षसका कथाहरू रावण हिरण्यकशिपु कंस शुम्ब निशुम्बहरूको बारेमा पनि आफूभन्दा ठूला मान्छेको मुखबाट सुनेको थिएँ ती कथाका पात्र पात्राहरूले मनमा एक खालको भगवानमाथि विश्वास जगाएका थिए मलाई पनि भगवानको तपस्या गर्न मन लाग्थ्यो किनभने भगवान मेरो सामु उपस्थिति भएर लोभलाग्दो वरदान दिउन् भन्ने लाग्थ्यो म प्रह्लाद जस्तै भगवानको भक्त बन्न चाहन्थे या त बालक ध्रुव जस्तै भगवानको प्रिय त्यसैले म एक्लै घर कुरा बसेको समयमा ढुङ्गा मिलाई मिलाई फुटाएर तीन चोसे भएपछि दुबाको लामो लहर एउटा चोसेमा माला बनाइदिन्थे अंगारले कोरेर ठ्याक्कै मान्छेको आकृति दिएर कान्लाको भित्तामा सिन्काले या कचियाले खोपो बनाएर त्यहाँ राखेपछि मेरो शाश्वत मन्दिर र शाश्वत भगवान त्यही हुन्थ्यो त्यही मन्दिर र भगवानलाई माटो झारपातका फूलहरूले पूजा गरेर ढोगेर रुन्थे भगवान मलाई पनि अरू जस्तै बनाइदेऊ न भन्दै हरेक दिन विलाप गर्थे तर त्यो मैले अगाध विश्वास गरेको निर्जीव भगवानले न त मेरो बिलौना सुन्यो न त शाश्वत भगवान सामु उपस्थित भयो अनि न म ध्रुव जस्तो कहिल्यै बन्न सकि न त प्रह्लाद जस्तो बन्न सके सायद मैले उनीहरूले जस्तो ढुङ्गाको मूर्तिलाई भक्तिभाव विश्वास आस्था राख्नु बाल अबोधपन नै थियो उनीहरूले जस्तो एकहोरो विश्वास राखे पनि त्यो साक्षात भगवान प्रकट भएर कहिले मनोवांछित फल दिएन अहिले बुझ्दा पो के दियोस् फल त्यसको अस्तित्व भए पो दियोस् त फल तर पनि ती मान्छेले भगवान भनेका पात्र पात्राहरूले कोमल बाल मन मस्तिष्कमा यस्तो गहिरो छाप छोडिदिए कि जसले पछिसम्म विचार र जीवन पद्धतिमा असर पार्यो रावण हिरण्यकशिपु शुम्ब निशुम्ब जस्ता पात्रहरूले मानसपटलभरि एक खालको सन्त्रास भरिदिएका थिए साँच्चै म त्यति बेलै घरभित्र पस्न डराउँथे उहिलेको घर दुम्सीको दुलो जस्तो अँध्यारो हुन्थ्यो हाम्रो घर पनि कहाँ ठूलो थियो र घरको छानो ढुङ्गा माटाले बनेको भुइँमा ल्याप गरेको अघिल्तिर एउटा ढोका राखियो र सानो दलान तल्लोपट्टि एउटा जस्केलो थियो टाढमा एउटा झ्याल भएको घर थियो
कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूलको हो। यससँगै आजलाई कार्यक्रम श्रुति सम्वेग यति नै। कार्यक्रमबाट विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiśruti@unn.com.np। हवस् त आउँदो शुक्रबार झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूलको चौथो श्रृंखलाको वाचन हुनेछ। त्यसअघि मंगलबारको श्रृंखलामा सीता पोखरेल भट्टराईको जीवनी मैले हिँडेको बाटो सुन्नेछौ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै निबन्ध वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।